एउटा सानो र सुखी परिवार थियो, साधारण काम, परिवारलाई धान्न सक्ने कमाइ र चर्चप्रति समर्पित जीवन। श्रीमान 9 बजे काममा निस्कन्थ्यो र 5 बजे घर फर्किन्थ्यो। परिवारको लागि त्यहाँ गुणस्तर समय पनि थियो। चर्चको कुनै पनि सङ्गति छुटाउँदैनथे, अति सत्कार र चेलापनको अभ्यास पनि गर्थे। सो पारिवारिक जीवन, वैवाहिक जीवन र चर्च जीवन सब ठिक थियो। तर एक दिन फेसबुक चलाउने क्रममा श्रीमती रिमाले उनको बाल्यकालदेखिको साथीको पोस्टहरू देख्छिन्। राम्रा राम्रा ठाउँ, घर, खानाहरू, पहिरनको फोटोहरू देखिसकेपछि उनी पनि त्यस्तै जीवन, त्यस्तै किसिमको जीवनको चाहना हुन्छ। उनको साथीको पोस्ट अनुसार उनले संसारलाई एकदमै धेरै इन्जोय गरिरहेको देखिन्छ। उनको साथीले सुसमाचार, चर्च, क्रुज वा माथिको कुराहरूमा मन त्यति लगाएको देखिँदैन, तर रिमाले ती कुराहरू भने ख्यालै गर्दिनन्। सो रिमाले आफ्नो साथीलाई हेरेर दया देखाउनुको सट्टा उनको जीवनको लालच गर्छिन्। र बेलुकी पख श्रीमान कामबाट घर फर्केपछि उनले आफ्नो कुरा राख्छिन्। फलानाले यो गरिसक्यो, डिस्कलाले यो त्यो गरिसक्यो, हामीले चाहिँ कहिले गर्ने, मलाई एउटा घर चाहियो। श्रीमान बिहान सबेरै उठ्न थाल्छ र बिहानै काममा जान थाल्छ। सो उसको छोराछोरी उठ्दा ऊ काम गर्ने ठाउँमा पुगिसकेको हुन्छ र छोराछोरी सुतिसकेपछि मात्र कामबाट घर फर्किन थाल्छ। सेवा सङ्गति छुट्न थाल्छ, पारिवारिक सङ्गतिको लागि समय हुँदैन र जति नै मेहनत गरे पनि नपुगेपछि श्रीमानले अन्तत विदेश जाने निर्णय गर्छ। र केही समय म्यान पावरहरू धाइसकेपछि श्रीमानको भिसा लाग्छ र आफ्ना नानीहरू, साना साना नानीहरू र श्रीमतीलाई छोडेर श्रीमान विदेशतिर लाग्छ। कमाइ राम्रो हुन्छ, सेभिङ पनि हुन्छ र श्रीमतीले एक टुक्रा जग्गा जमिन पनि जोड्छिन् र अन्तत एक तले घर पनि बनाउन सफल हुन्छन्। सबैले घर हेरेर तारिफ गर्छन्, सपना पुरा भएको छ। तर एउटा सपना पुरा हुँदा अर्को सपना सुरु भएको छ, घरमा तला थप्नुपर्ने भयो। सो छिमेकीको 3 तले घरले निकै चुनौती दिइरहेको उनीहरूले महसुस गर्छन्। त्यसको लागि श्रीमान अझै 5 वर्षको लागि विदेश नै बस्नुपर्ने भयो। सो घर बनाउने दौरानमा चर्चको सङ्गतिहरू निकै छुट्छ, अतिथि सत्कार हुन छाड्छ, चर्चमा दशंसा भेटीहरू दिन छुट्छ र प्रार्थना र बाइबल अध्ययन ठप्प हुन्छ। उता श्रीमान पनि चर्च नगएको वर्षौँ भइसकेको हुन्छ, बाइबल नपढेको, प्रार्थना नगरेको पनि धेरै समय भइसकेको हुन्छ र अन्तत तिनीहरू बिस्तारै गर्दै विश्वासबाटै पछि हट्छन्। तर घरको 5 तला थप्ने काम अझै जारी छ। तिनीहरू आफ्नो लागि जिए, तिनीहरू यस संसारको लागि जिए, तर ख्रिस्टको लागि जिएनन्। परमेश्वरको राज्यमा उपयोगी हुनबाट उनीहरू चुके। सो तिनीहरू मानिसको नजरमा एकदमै धनी तर परमेश्वरको नजरमा गरिब थिए। सो तिनीहरूले संसार हात पारे तर अन्तत आफ्नो प्राण भने गुमाए। सो प्रिय, परमेश्वरको वचनले भन्छ धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा पुर्याउँछ, सर्वनाशमा डुब्याउँछ, किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूको हृदय घोजेका छन्। आजको वचनको खण्ड याकुब 5 अध्यायको 1-6 पदबाट पनि हामी यस्ता धनीहरूको विषयमा हेर्छौँ, जसको न्यायको बारेमा बाइबलले चेतावनी दिएको छ, जसको अपराधहरू बाइबलले पर्दाफास गरिदिएको छ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा मसँगै याकुबको पत्रलाई पठाउनुहोस्। याकुबको पत्र 5 अध्याय, तपाईँले दायाँ बायाँबाट सहयोग लिन सक्नुहुन्छ। ठुलो बाइबलको यसलाई तपाईँले 1660 पृष्ठमा भेटाउनुहुन्छ। हामी याकुबको पत्रबाट परमेश्वरको वचनलाई श्रृङ्खलाबद्ध तरिकाले हेरिरहेका छौँ। हामीले 1 अध्यायको 1 पदबाट सुरु गरेर आज हामी 5 अध्यायमा आइपुगेका छौँ। आज हामी 5 अध्यायको 1-6 पदसम्म हामी वचन हेर्दैछौँ। याकुब 5 अध्यायको 1-6 पदसम्म जसै म पढ्छु कृपया तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोस्। धनी मानिस हो सुन, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रौ र विलाप गर। तिमीहरूको धन सडेको छ र तिमीहरूका पोसाकहरू किराले खाएका छन्। तिमीहरूका सुनसादीमा कस लागेको छ र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिर दिनहरूका निम्ति धन साँचेका छौ। जुन खेतालाहरूले तिमीहरूका खेतमा बाली काटेका छन् तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्याला नै कराउँछ र ती बाली काट्नेहरूको पुकारा सेनाहरूको परमप्रभुका कानसम्मै पुगेको छ। तिमीहरू यस पृथ्वीमा सुख विलास र मोज मजामा मस्त भएर बसेका छौ। बलिका दिनको निम्ति तिमीहरूले आफैलाई पुष्टाइराखेका छौ। तिमीहरूको विरोध नगर्ने धर्मात्मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ। यस खण्डमा हामी दुईवटा कुराहरू हेर्दैछौँ। पहिलो, धनी मानिसको न्याय, धनी मानिसको न्याय, र दोस्रो, धनी मानिसको अपराध जसको आधार मूल्यको न्याय हुँदैछ। सो पहिलो धनी मानिसको न्याय र दोस्रो धनी मानिसको अपराध। सो पहिलो धनी मानिसको न्याय, पद एकले भन्दछ, धनी मानिस हो सुन, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रो र विलाप गर। यदि कोही सुनका औठीहरू र राम्रा राम्रा लुगा लाएर आयो भने आदर गरेर यहाँ राम्रो ठाउँमा बस्नुहोस् भन्नेहरू याकुबको समयमा थिए र आजको दिनमा पनि हामी पाउँछौँ। याकुबको पालाका मानिसहरू माझमा यस्ता मानिसहरू धेरै चर्चभित्र नै प्रवेश गरिसकेका थिए। सो आजको दिनमा पनि चर्चभित्र यस्ता मानिसहरू छन् जसले धनीहरूलाई बढी ग्राह्यता दिँदछ। सो उनीहरूले जसरी जस्तो किसिमले धनार्जन गरोस् त्यसको खासै मतलब राखिँदैन, तर चर्चमा दशमसा भेटी ल्याउनुपर्छ भइहाल्छ। लुटेर ठगेर छोरेर दुनियाँलाई रुवाएर धनी भएकाहरूलाई हाम्रो समाजले दोसला लगाइदिन छाड्दैन। उनीहरूको सामु मानिसहरू जिउ जिउ गर्न छाड्दैनन्। चर्चहरूभित्र पनि धनीहरू निकै शक्तिशाली देखिन्छन्, तर याकुब फरक छन्। धनीहरूप्रतिको उसको व्यवहार फरक छ। उनले भिडहरूलाई पछ्याइरहेका छन्, उनले हामी हाम्रो समाजलाई पछ्याइरहेका छन्। र याकुब भन्छन्, धनी मानिस हो सुन, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रो र विलाप गर। धनी मानिसको जीवनलाई अरूहरूले हेरेर मेरो जीवन पनि त्यस्तै सुखमय भयो भने कामना गरिरहँदा याकुबले धनी मानिसहरूको वर्तमान अवस्थालाई अनन्तताको दृष्टिकोणले हेर्दै तिनीहरूमाथि आइपर्ने कष्टहरू देख्छ र भन्छ, ए धनी मानिस हो सुन, रो र विलाप गर, किनकि तिमीहरूमाथि कष्टहरू आउँदैछ। सो धनी मानिसहरू माथि आइपर्ने कष्टहरू भनिरहँदा याकुबले तिनीहरू करोडपतिबाट सडकपतिमा झर्ने कुरा गरिरहेका छैनन्। हामीले विचार गर्नुपर्ने कुरा, तिनीहरूको लगानी डुबेर वा ब्याङ्क कलाप्स भएर टाट फल्टिने कुरा गरिरहेको छैनन् याकुबले। याकुबले तिनीहरूको पार्थिव पृथ्वीमै संसारमा हुने कष्टबारे कुरा गरिरहेको छैन। याकुबले यहाँ धनी मानिसको न्यायको बारेमा कुरा गरिरहेको छन्, आउनेवाला वास्तविक कष्टको बारेमा कुरा गरिरहेको छन्। यसकारण तिनीहरूमाथि आइपर्ने कष्टहरूको निम्ति तिनीहरूलाई रुन र विलाप गर्न याकुबले यहाँ आह्वान गरिरहेका छन्। तर एकछिन प्रियहरू, धनी मानिसलाई फेरि हेरेर त्यो मानिससँग धन सम्पत्ति छ, त्यसकारण त्यो मानिस खराब हो, दुष्ट हो, त्यसकारण त्यो मानिस नर्क नै जान्छ भनेर फैसला सुनाउन हतार नगर्नुहोस्। धनी हुनु इजिकल टु नर्क जानु होइन, जसरी गरिब हुनु इजिकल टु स्वर्ग जानु होइन। धनी होस् वा गरिब, तिनीहरूको मुक्ति केवल परमेश्वरको कृपाले मात्र सम्भव छ। सो बाइबलले धन सम्पत्ति हुनु आफैमा पाप हो भनेर भन्दैन। धन सम्पत्ति आफैमा खराब छैन, परमेश्वरले बनाउनु भएको वास्तवमा कुनै पनि थोक खराब छैन। धन सम्पत्ति हुनु आफैमा पाप छैन वास्तवमा भने सबै मानिससँग केही मात्रामा धन सम्पत्ति र भौतिक कुराहरू हुन्छ। यदि तपाईँसँग एउटा आङ्खोरा अथवा एउटा भाँडा मात्र छ भने पनि त्यो तपाईँको धन हो, त्यो तपाईँको सम्पत्ति हो। सो कहिलेकाहीँ अरूहरूको तुलनामा धनी क्रिस्चियनहरू आफूसँग भएका कुराहरूलाई गिल्टी महसुस गरिरहेका हुन्छन्। फलानु विश्वासीलाई कोठामा बस्न त धौधो परिरहेको छ, म चाहिँ कसरी आफ्नो यस्तो घरमा महलमा बस्न सक्छु, वा मानिसहरूलाई एक छाक टार्न त गाह्रो भइरहेको छ, म चाहिँ कसरी यो रेस्टुरेन्टमा खान सक्छु भनेर कतिचोटि विश्वासीहरूले यस्तो महसुस गरिरहेको हुन्छ। यदि तपाईँ त्यस्तो महसुस गरिराख्नु भएको छ भने म तपाईँलाई बताउन चाहन्छु कि तपाईँसँग घर हुनु पाप होइन, तपाईँको घरमा सोफा हुनु पाप होइन, तपाईँको घरमा टिभी हुनु पाप होइन, तपाईँसँग गाडी घोडा हुनु पाप होइन, तपाईँसँग सुन चाँदी राम्रो राम्रो लत्ता कपडाहरू हुनु पाप हुँदै होइन, यो आफैमा खराब छैन। यदि सुन चाँदी खराब पाप हुन्थ्यो भने, दुष्ट कुरा हुन्थ्यो भने हग्गाई 2:8 परमप्रभु परमेश्वरले यसरी कहिले पनि घोषणा गर्नुहुने थिएन, चाँदी मेरै हो र सुन पनि मेरै हो। र हितोपदेश 10:22 अनुसार परमप्रभुले परमप्रभुको आशिषले धन सम्पत्ति ल्याउँछ अनि उहाँले त्यसमाथि दुःख थप्नुहुन्न भनी भनेका हामी पाउँछौँ। सो धन सम्पत्ति आफै खराब छैन, त्यसो भने याकुबले उजागर गर्नु खोजेको मुख्य समस्या के हो, याकुबले कुन कुरा औलाउन खोजिरहेको छ यहाँनिर, धनी मानिसहरूसँग याकुबको प्रब्लम के छ यहाँनिर? मुख्य समस्या प्रियहरू धन सम्पत्ति अथवा रुपियाँ पैसाको मोह हो। धन सम्पत्ति रुपियाँ पैसा प्रब्लम होइन, तर रुपियाँ पैसाको मोह, लभ अफ मनी चाहिँ प्रब्लम हो। पैसाको मोह, पैसालाई, पैसासँग प्रीति गाँस्नु चाहिँ मुख्य समस्या हो। धन सम्पत्तिमाथि भरोसा राख्नु समस्या हो, धन सम्पत्तिलाई प्रेम गर्नु समस्या हो, धन सम्पत्ति तपाईँले मेरो मालिक बन्नु समस्या हो। त्यसकारण यसो आफैले भन्नुभएको छ, कसैले दुई मालिकको सेवा गर्न सक्दैन, तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ, Matthew 6:24। सो याकुबले सम्बोधन गरिरहेको धनी मानिसको समस्या ठिक यही नै थियो। तिनीहरूले तिनीहरूको मालिक यसु नभएर पैसा थियो, तिनीहरूले पैसाको सेवा गरिरहेका थिए। चर्चहरू हुँदो यस्ता धेरै धनी मानिसहरू प्रवेश गरिसकेका थिए जसले आफैलाई क्रिस्चियन हुँ भनेर दावी त गर्थे, तर संसार र संसार भएको थोकालाई उनीहरूले औधी प्रेम गर्थे। आफूसँग भएको सम्पत्तिलाई लिएर तिनीहरूले घमण्ड गरिरहेका थिए र धन सम्पत्तिको आधारमा मानिसहरूलाई उनीहरूले ट्रिट गर्न थालिरहेको थिए, व्यवहार गर्न थालिरहेको थिए। त्यसैले याकुबले यहाँनिर आह्वान गर्दै भन्छ कि धनी मानिस हो, सुन, तिमीहरूमाथि आइ पनि कष्ट गर्ने, तिमीहरू रो र बिलाप गर, घमण्ड होइन। के याकुबले यहाँ धनी मानिसहरूलाई पश्चाताप गर्न आह्वान गर्दैछन्? होइन, याकुबले तिनीहरूको न्याय सुनिश्चित छ भनेर वास्तवमा फैसला गरिरहेका छन्, पश्चातापको लागि उनीहरूलाई माग गरिरहेका छैनन्, पश्चाताप पनि आह्वान गरिरहेका छैनन्। सो पुरानो करारका अगमवक्ताहरूले चाहिँ याकुबले पनि धनी मानिसहरूलाई यहाँनिर आह्वान गरिरहेका छन् र भनिरहेका छन् कि धनी मानिस हो, सुन, ध्यान देऊ, लेट मी ह्याभ यो इयर्स, तिमीहरूलाई एउटा कुरा भन्नु छ, तिमीहरूमाथि आइपर्ने कष्ट गर्ने रो र बिलाप गर। याकुबले तिमीहरूमाथि आइपर्ने कष्ट गर्ने शोक गर भनिरहेका छैनन्, तर बिलाप गर भनिरहेका छन्। अङ्ग्रेजीमा बिलापलाई हाउल भन्दछ, हाउ, जसको अर्थ हुन्छ चर्को गरी चिच्याएर रुनु। सो प्राय कुकुरहरू, बुवासाहरू जस्ता जनावरहरूले हाउल गर्ने गर्छ, उनीहरू चर्को स्वरले रुने गर्छ। तपाईँले स्याल कराएको सुन्नु भएको छ होला, बुवासो कराएको सुन्नु भएको छ होला, त्यसलाई बिलाप भन्छ। वास्तवमा त्यो अर्थमा कुरा भइरहेछ। सो यी जनावरहरूको रुवाई लामो हुन्छ, चर्को हुन्छ र कहिलेकाहीँ डरलाग्दो हुन्छ। सो याकुबले धनीहरूमाथि आइपर्ने न्यायलाई लिएर ठिक त्यसरी नै बिलाप गर्न भनिरहेको छ, रो, चिच्याओ, बिलाप गर। सो कुन कुराले धनी मानिसको न्याय सुनिश्चित भएको देखाउँछ? यस खण्डमा याकुबले धनी मानिसको न्याय सुनिश्चित हुनु पछाडिको अपराधहरूबारे बताउँछन्। वचनको हामी 2 बुदामा हेर्छौँ ती अपराधहरू, धनी मानिसको अपराधहरू। जम्मा यहाँ 4 अपराधहरू छन्, धनी मानिसले गरेको 4 अपराधहरू जसको आधारमा न्याय आउँदैछ। अपराध नम्बर 1, तिनीहरूले पृथ्वीमा धन सम्पत्ति थुपारेका छन्। सो याकुबका समयको धनीहरूको मुख्य समस्या भनेको, मुख्य अपराध भनेको धन आर्जन गर्नु थिएन, ध्यान दिएर सुन्नुहोस्, तर धन थुपार्नु थियो। पदहरू 2-3 हेर्नुहोस् न, तिमीहरूको धन सडेको छ र तिमीहरूका पोसाकहरू किराले खाएका छन्, तिमीहरूका सुनसादीमा कस लागेको छ र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्ति धन साँचेका छौ। सो याकुबका समयको धनीहरू तिनीहरूले लाउने पोसाक र सुनसादीहरूले चिनिन्थे। याकुब दुई अध्यायमा पनि हामी धनी मानिसलाई सुनका औँठीहरू र राम्रा राम्रा लुगा लगाउने र गरिबलाई झुत्रे झाम्रे लुगा लगाउनेको रूपमा प्रस्तुत गरेको पाउँछौँ। सो याकुबले सम्बोधन गरिरहेको धनी मानिसहरूसँग राम्रा र महँगा पोसाकहरू र सुनसादी छन्, तर तिनीहरूका पोसाकहरू किराले खाएका छन् र तिनीहरूका सुनसादीमा कस लागेको छन्। जब कुनै सामान लामो समयसम्म नचलाइराखिन्छ तब कस लाग्छ, हामी सबैलाई थाहा छ यो कुराहरू। सो पोसाकहरू किराले खानु र सुनसादीमा कस लाग्नुले यही देखाउँदछ कि तिनीहरूले आफ्नो धन कहिले पनि चलाएनन्। खाँचोमा परेकाहरूलाई सहायता गर्न, अरूहरूको भलाइ गर्न उनीहरूले धन सम्पत्ति चलाएनन्, प्रयोग गरेनन्। तिनीहरू कन्जुस भए, तिनीहरूले आखिरी दिनहरूका अर्थात् भोलिको दिनको निम्ति धन साँचे, जोहो गरे। के त्यसो भने सेभिङ गर्नु पाप हो, भोलिको निम्ति बचत गर्नु पाप हो? अवश्य पनि होइन, तर कति बचत गर्ने, कति बचत गर्यो भने चाहिँ पुग्छ, कहिलेसम्म पुग्ने गरी बचत गर्ने, यी प्रश्नहरू सोध्न महत्त्वपूर्ण हुन्छ प्रियहरू। सो मेरो सुझाव भनेको परमेश्वरमाथिको भरोसा प्रतिस्थापन हुने गरी सेभिङ बचत नगर्नुहोस्। प्रियहरू, हामी हरेक दिनको दैनिक भोजनको लागि परमेश्वरमा भरोसा गर्न बोलाइएका छौँ। यीशुले हामीलाई दैनिक भोजनको लागि प्रार्थना गर्न सिकाउनु भएको छ। के तपाईँले कहिले यसरी सोच्नु भएको छ कि किन मानिसहरूले धन सम्पत्ति थुपार्छन्? किनभने धन सम्पत्तिले मानिसहरूलाई सुरक्षा, सन्तुष्टि र आफ्नो जीवनमाथिको नियन्त्रण दिने झुटो बाचा गरिरहेको हुन्छ। भोलिको डरले मानिसहरूमा काम गरिरहेको हुन्छ, भविष्यको चिन्ताले मानिसहरूलाई सताइरहेको हुन्छ। सो भोलिको दिनमा यदि केही भइहाल्यो भने अनुमान यी प्रश्नहरूले मानिसहरूलाई धन सम्पत्तिमा सुरक्षा खोज्ने बनाइरहेको हुन्छ। सो मानिसहरूले धेरै धन सम्पत्तिमा सुरक्षा देख्दछ, तर याकुबले त्यही धन सम्पत्तिको कारण मानिस असुरक्षित भएको देख्छ, बुझ्दैछ। मानिसले धन सम्पत्तिमा सुरक्षा देखिरहँदा याकुबले त्यही धन सम्पत्तिमा मानिस त्यही धन सम्पत्तिको कारण असुरक्षित भएको देखिरहेको छ। याकुब भन्छन्, तिमीहरूका पोसाकहरू किराले खाएका छन्, तिमीहरूका सुनसादीमा कस लागेको छ र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले चाहिँ तिमीहरूको शरीर खानेछ। सुप्रियहरू, अन्तको दिनमा, न्यायको दिनमा यी धनी मानिसको विरुद्धमा गवाही दिनलाई साक्षीहरूको कमी हुनेवाला छैन, गवाहीको कमी हुनेवाला छैन। परमेश्वरले तिनीहरूको धनमा लागेको कस नै तिनीहरूका विरुद्धमा साक्षी बनाउनुहुनेछ। यस्तो देखिन्छ कि अन्तको दिनमा धन सम्पत्तिमा लागेको कस र खियालाई देखेर धनीहरूले पृथ्वीमा हुँदा सडेको तिनीहरूको धनको याद गर्नेछ। यसको अर्थ तपाईँसँग भएको धन सम्पत्तिलाई हेर्नुहोस् र अहिले नै यसरी भन्ने गर्नुहोस् कि यो घर, यो महँगो पोसाक, सुन चाँदी, यो रुपैयाँ पैसा अन्तको दिनमा मेरो विरुद्धमा गवाई नबनोस्। याकुब थप्छन् कि त्यही कस तिनीहरूको विरुद्धमा साक्षी हुनेछ र आगोले जस्तै तिनीहरूको शरीर खानेछ। सो परमेश्वरको धार्मिक न्यायको दिनमा जुन कुराहरूमा मानिसहरूले खुसी देखेका थिए, खोजेका थिए, भरोसा गरेका थिए, त्यही कुराहरूबाट तिनीहरूको दुर्दशा सुरु हुनेछ। सो मलाई लाग्छ हामी सबैले हाम्रो धन सम्पत्तिमा, हाम्रो घरमा भएको सामानहरूमा, दराजमा, सोफामा, लत्ता कपडाहरूमा, हाम्रो बाइक स्कुटरहरूमा म्याद सकिने एक्सपायरी डेट, म्याद सकिने मिति लेख्नुपर्छ होला। किनकि हामी ठान्छौँ कि हाम्रा धन सम्पत्ति सदा सर्वदा रहिरहन्छ, तर वास्तवमा ती सबै थोक अस्थायी छन्। त्यसकारण यीशुले भन्नुभयो, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपाएर जहाँ किरा र खियाले नष्ट पार्छन् र जहाँ चोरले घर फोरेर ती चोर्छन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन। मती 6:19-21 पदमा सुप्रियहरू, येशु धन सम्पत्ति कमाउने आर्जन गर्ने कुराको विरुद्धमा हुनुहुन्न। अथवा अर्को शब्द भन्नुपर्दाखेरि येशु ख्रीष्ट वास्तवमा धन सम्पत्ति थुपार्नेको विरुद्धमा पनि हुनुहुन्न, तर यसै पृथ्वीमा धन सम्पत्ति थुपार्ने कुराको विरुद्धमा हुनुहुन्छ। बुझ्नुहुँदैछ? मती 6:19-21 पदले के भन्छ? पृथ्वीमा धन सम्पत्ति नथुपार, फेरि अर्को वाक्यांशले के भन्छ? स्वर्गमा धन सम्पत्ति थुपार। सो भनेपछि बाइबल धन सम्पत्ति थुपार्नेको विरुद्धमा छैन, तर हामी धन सम्पत्ति कहाँ थुपार्छौँ त्यसको विरुद्धमा छ। हामीले वास्तवमा धन सम्पत्ति थुपार्नुपर्ने ठाउँ भनेको स्वर्ग हो, त्यहाँ हाम्रो धन सम्पत्ति सुरक्षित रहन्छ। तर हामी पृथ्वीमा असुरक्षित ठाउँमा किरा र खियाले नष्ट गर्ने ठाउँमा धन सम्पत्ति थुपारिरहेका हुन्छौँ। हामीले आफ्नो धन सम्पत्ति थुपारेको यसो चाहनुहुन्छ, तर यस पृथ्वीमा होइन प्रियहरू, स्वर्गमा थुपारेको चाहनुहुन्छ। तर तपाईँ मेरो प्रश्न भने कसरी पृथ्वीमा बसेर कसरी हामी धन सम्पत्ति थुपार्न सक्छौँ स्वर्गमा? यहाँ बसेर हामी त्यहाँ कसरी धन सम्पत्ति थुपार्न सक्छौँ? एकजना प्रभुको जन रेन्डी एल्क्रोन भन्नुहुन्छ, तपाईँ आफ्नो धन सम्पत्ति साथमा लिएर जान सक्नुहुन्न तर पठाउन सक्नुहुन्छ। तपाईँ आफ्नो धन स्वर्गमा आयामी गर्न सक्नुहुन्छ। आयामी बुझ्नुहुन्छ तपाईँ? कसरी? यसलाई परमेश्वरको राज्यमा खर्च गरेर, परमेश्वरको राज्यमा लगानी गरेर, हाम्रो धन, हाम्रो मन, हाम्रो तन अनन्तताको लगानी गरेर। सो हामीसँग जे जति छ, हामीसँग घर होस्, गाडी होस्, पैसा होस्, जे जति छ, ती सबै अरूहरूको सेवाको लागि खर्च गरेर, अरूहरूको सेवाको लागि प्रयोग गरेर हामीसँग भएको धन सम्पत्ति आयामी गर्न सक्छौँ, हामी पठाउन सक्छौँ। सुप्रियहरू, तपाईँसँग जे छ, परमेश्वरले जे दिनुभएको छ, उहाँको आफ्नो अभिप्रायमा, आफ्नो खुसीमा तिनीहरूलाई त्यसै खेर नजानुहोस्। सुप्रियहरू, धन सम्पत्तिबारे तपाईँको दृष्टिकोण कस्तो छ? यदि कसैले तपाईँको धन सम्पत्ति छुयो भने तपाईँको प्रतिक्रिया कस्तो हुन्छ? यदि तपाईँ कसैले तपाईँको गाडी बाइक छुयो भने तपाईँको प्रतिक्रिया कस्तो हुन्छ? यदि कोही मानिस आएर तपाईँको सोफामा बसेर मैला गरिदियो भने तपाईँको प्रतिक्रिया कस्तो हुन्छ? कसैको सेवा गर्नु पाएकोमा तपाईँ खुसी हुनुहुन्छ वा तपाईँ गनगनाउनुहुन्छ? यदि मानिसहरूसँग भेटघाट हुँदा, सङ्गतिमा खाजा खाँदा पैसा खर्च गर्नु पर्यो भने तपाईँ कस्तो महसुस गर्नुहुन्छ? के त्यसलाई अनन्तको निम्ति लगानीको रूपमा हेर्नुहुँदैछ कि तपाईँको भित्र कता कता पीडा हुन सुरु हुन्छ? मलाई लाग्छ यदि तपाईँ मानिसको मुटु छाम्न चाहनुहुन्छ भने तपाईँले उसको धन सम्पत्ति छाम्नुपर्ने हुन्छ। यदि मानिसको हृदयको अवस्थाबारे जान्न छ भने पहिले धन सम्पत्तिप्रतिको उसको दृष्टिकोणबारे जान्नुपर्ने हुन्छ। पास्टर जोन म्याकथर भन्नुहुन्छ कि धन सम्पत्तिबारे मानिसको विचारले जस्तो गरी कुनै पनि कुराले मानिसको हृदयको अवस्थालाई प्रकट गर्दैन। प्रिय अन्य थोकहरू झैँ धन सम्पत्ति पनि परमेश्वरबाटको असल दान हो, यो सिद्ध दान हो, यो आफैमा खराब छैन। धर्मशास्त्रले हामीलाई परमेश्वरले जुटाउनु हुने भौतिक आशिषको उपभोग गर्न अनुमति दिन्छ। यसमा कति पनि गिल्टी फिल गर्नु पर्दैन। हामीले आफ्नो खाँचोहरू पुरा गरौँ भने हेतुले परमेश्वरले हाम्रो निम्ति धन सम्पत्ति, रुपियाँ पैसालाई विनिमयको माध्यमको रूपमा, उहाँले मिडियम अफ एक्सचेन्जको रूपमा उहाँले दिनुहुन्छ। पैसाले हामी भोजन किन्न सक्छौँ, घर भाडा तिर्न सक्छौँ, छोराछोरीलाई पढाउन सक्छौँ, चर्च आउन सक्छौँ, एकअर्कालाई सहायता गर्न सक्छौँ, प्रार्थना र प्रशंसाको सेवापछि सँगै मिलेर खाना खान सक्छौँ। पैसाले हामी परमेश्वरको महिमा हुने र राज्यको कुराहरूमा धेरै लगानी गर्न सक्छौँ। तर प्रियहरू, यस पतित संसारमा पैसा नै मानिसको निम्ति, धन सम्पत्ति मानिसको निम्ति ईश्वर बन्न सक्छ। तर पैसा एक कमजोर ईश्वर हो, यो दुर्बल ईश्वर हो, यो बचाउन नसक्ने ईश्वर हो। यसले धेरै कुराहरूको आश्वासन दिन्छ, धेरै कुराको बाचा गर्छ, जीवन, सुरक्षा, खुसी सबै कुराको बाचा गर्छ। वास्तवमा यसले जे बाचा गर्छ त्यो भने कहिले पनि पुरा गर्न सक्दैन। त्यसकारण प्रियहरू, धनलाई यसको स्थानमा राख्नुहोस्, धन हाम्रो गोजीमा भेटिनुपर्ने हो, तर प्राय अक्सर यो हाम्रो हृदयमा भेटिने गरिन्छ। सो कुन कुराले धनी मानिसको न्याय सुनिश्चित भएको देखिन्छ? तिनीहरूको अपराध के छ? पहिलो भनेको तिनीहरूले पृथ्वीमा धन सम्पत्ति थुपारेका छन्। तिनीहरू पृथ्वीमा धन सम्पत्ति थुपारेका छन्, प्रयोजनमा ल्याएका छैनन्। दोस्रो, तिनीहरूले गरिबहरूलाई लुटेका छन्। पत्सार, जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्याला नै कराउँछ, र ती बाली काट्नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्मै पुगेको छ। सो यहाँ वर्णन गरेका धनी मानिसहरूको समस्या तिनीहरूले धन थुपार्नु मात्र थिएन, तर त्यति धेरै धन तिनीहरूले कसरी थुपारे भन्ने पनि थियो। ती धनीहरूले गरिब कामदारहरूलाई ज्याला नदिएर लुटिरहेका थिए र उनीहरू धनी बनिरहेका थिए। सो परमेश्वरको वचन पुरानो करार लेवी 19:13 पदले यसरी भन्दछ, तिमीहरूले आफ्नो छिमेकीलाई थिचोमिचो नगर्नु र त्यसलाई नलुट्नु, ज्यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्। तर तिनीहरूले, यी धनी मानिसहरूले, याकुबको समयको मानिसहरूले भरे आऊ, भोलि आऊ, यो शुक्रबार आऊ, अर्को आइतबार आऊ भन्दै झुलाइरहे, जसरी आज कति ठेकेदारहरूले गर्ने गर्छ, तर कहिले पनि दिएनन्। हरेक दिनको ज्याला कामदारले पाउनुपर्ने हो, तर ठेकेदारहरूसँग हप्तौँसँग महिनौसम्म उनीहरूकै गोजीमा रहिरह्यो। त्यसो नहुनुपर्ने हो, बाइबल अनुसार एक रात पनि उनीहरूसँग नरहनुपर्ने हो। र तिनीहरूले धोकाबाजी गरेर नदिएको गरिबहरूको ज्याला नै यहाँ कराउन बाध्य भएको भन्छ बाइबलले। उनीहरूको ज्याला कराइरहेको छ भन्छ। एक ईश्वरशास्त्रविद, एक ईश्वरविद कर्ट एन्डर्स रिचर्डसन भन्ने हुनुहुन्छ, उहाँले यसरी भन्नुभएको छ कि सायद ती ठगिएका कामदारहरूको ज्यालाले धनीहरूको विरुद्धमा यसरी कराइरहेका थिए होला, तिमीहरूले हामीलाई हाम्रो इच्छाको विरुद्धमा रोकिरहेका छौ, हामी तिम्रो होइनौ, हामी ती गरिब कामदारहरूको हो। जसरी कैनको विरुद्धमा तिनको भाइ हाबिलको रगतले भूमिबाट परमेश्वरलाई पुकारिरहेको थियो, त्यसरी नै ती बाली काट्नेहरूले परमप्रभु परमेश्वरलाई पुकारिरहेका थिए, र तिनीहरूको पुकारा सेनाहरूका परमप्रभुको कानसम्मै पुगेको छ। सो ती गरिबहरूको पुकारा सेनाहरूको परमप्रभुको कानसम्मै पुगेको छ। ती धनीहरूले सुनेनन्, तर परमप्रभुले सुन्नुभएको छ। यसको अर्थ यही हुन्छ प्रियहरू, एक दिन उहाँले सेनाहरूका परमप्रभु परमेश्वरले ती शोषकहरूको न्याय गर्नुहुनेछ। परमेश्वरले न्यायको दिनमा आफ्नो लागि क्रोध, ती धनीहरूको न्यायको दिनमा परमेश्वर न्यायको दिनको लागि आफ्नो क्रोध उहाँले साँचेर राख्नुभएको छ। ए, तपाईँको मुनि मानिसहरू, कामदारहरू छन्, तपाईँको मुनि मानिसहरू आएर काम गर्छन् भने के तपाईँ उनीहरूको ज्याला समयमै दिनुहुन्छ? के त्यो 25 तिमीहरू यस पृथ्वीका सुख विलास र मजामा मस्त भएर बसेका छौ, बलिका दिनको निम्ति तिमीहरूले आफूलाई पुष्टाइ राखेका छौ। सुख विलासलाई अङ्ग्रेजीमा लग्जरी भनिन्छ। सायद लग्जरी बसमा तपाईँ चढ्नु भएको छ होला। हुन त नेपालमा लग्जरी बस भनेर ओल्डिङ गरेको सिटमा बसाउँछ। याकुबले त्यो स्तरको लग्जरीको कुरा गरिरहेको छैन यहाँ। याकुबले यहाँ यस संसारको पापमय सुख विलास र मजाका कुरा गरिरहेका छन्। धनीहरू कति कन्जुस हुन्छन् है भनी हामी सोच्ने गर्छौँ। तिनीहरूले पैसै खर्च गर्दैन जस्तो हामीलाई लाग्छ, तर त्यस्तो होइन। तिनीहरूले पैसा खर्च गर्छ, तर तिनीहरूले पैसा अरूहरूमा होइन, आफ्नो लागि खर्च गर्छ। व्यक्तिगत सांसारिक खुसीको लागि खर्च गर्छ, सुख विलासको लागि, मोज मजाको लागि खर्च गर्छ। सो तिनीहरूसँग पैसा भएको कारण तिनीहरूले संसारले दिने जुनै पनि सुख विलास र मोज मजा किन्न सक्छन्, र तिनीहरू सांसारिक सुख विलास र मोज मजाको लतमा फस्छन्। सो तिनीहरूको शरीरको अभिलाषहरू पुरा गर्नको लागि उनीहरू लागि परेका हुन्छन्। सो तिनीहरू आफैलाई खुवाउनमा व्यस्त हुन्छन्। सो यो सब परमेश्वरको अनुग्रह उहाँबाट आशिष होस् त भन्छन्, तर तिनीहरू परमेश्वरलाई प्रेम गर्दैनन्, र गरिब लाजरस जस्ताहरूको उनीहरूले व्यवस्था गर्छन्। तिनीहरूले संसारको लागि जिउँछन्, तर नजिकै गरेको न्यायको दिनलाई लिएर अन्ध बन्छन्। त्यसैले याकुबले तिनीहरूलाई बलिका दिनको निम्ति पुष्टाइ राखेको साँडे र बोका सर यहाँनिर भनेका छन्। अर्थात् तिनीहरू 45 दिन पुगेपछि काटिने ब्रोइलर कुखुराहरू हुन्। 45 दिनसम्मको लागि उनीहरूलाई खुवाइन्छ, पोस्टाइन्छ, तर आखिरकीको लागि काटिनको लागि। प्राय मेरो आमाले क्रिसमसको लागि भनेर एउटा सुँगुर पालेर राख्ने गर्नुहुन्छ। क्रिसमस नआइन्जेलसम्म सुँगुरले मोज गर्छ, आमाले सुँगुरलाई टन्न खुवाउनुहुन्छ, सुँगुर मोटाएर चल्नै नसक्ने भन्छ। तर सुँगुरलाई क्रिसमस आउँदैछ भनेर थाहै हुँदैन। त्यसरी नै धनीहरू सुख विलास र मोजमजामा मस्त हुन्छन्, मोटाएर जान्छन्, तर न्यायको दिन आउँदैछ भनेर उनीहरूलाई थाहै हुँदैन। फेरि संसारमा दुई किसिमका मानिस छन्, धन थुपार्ने मानिस र धन उडाउने मानिस। तपाईँ कुनमा पर्नुहुन्छ, थुपार्नेमा कि उडाउनेमा? यो दुइटै ठिक होइन। धनको लालच गरेर थुपार्नु पनि ठिक होइन र धन उडाउनु पनि ठिक होइन। बाइबलले धनको लालच गरेर थुपार्ने र उडाउने दुवैलाई चेतावनी दिन्छ। हामी हाम्रा सबै भौतिक आशिषहरूको एक बुद्धिमानी र विश्वासयोग्य रखवालाहरू, कारिन्दाहरू हुन बोलाइएका छौँ। हाम्रो जस्तो गरेर दुर्व्यवहार गर्ने हामीसँग कति पनि अधिकार छैन। तपाईँसँग जे छ त्यो परमेश्वरको र त्यसको रखवाली गर्ने काम, त्यसलाई सही ठाउँमा प्रयोग गर्ने काम, त्यो जिम्मेवारी परमेश्वर तपाईँलाई दिनुभएको छ। तर आफ्नो खुसी उडाउने वा त्यसलाई काममा नलगाएर थुपारिराख्ने अधिकार हामी कोहीसँग पनि छैन। धनीहरूले सम्पत्ति थुपारेका छन्, गरिबलाई लुटेका छन् र पापमय मोज मजामा आफ्नो सम्पत्ति उडाएका छन्। थुपारेर, सम्पत्ति उडाएर अरूहरूको वास्ता नगरी उनीहरूले परमेश्वरको विरुद्धमा पाप गरेका छन्। त्यति मात्र होइन, तिनीहरूले निर्दोषहरूको हत्या पनि गरेका छन्। चौथो अपराध, तिनीहरूले निर्दोषहरूको हत्या गरेका छन्। पछलाई हेर्नुहोस् न, तिमीहरूको विरोध नगर्ने धर्मात्मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ। सो धनीहरूले धर्मात्मालाई मारेका छन्, अर्थात् हत्या गरेका छन्। यहाँ चलाइएको शब्द मारेको भन्ने अथवा हत्या शब्दलाई अक्षरस रूपमा लिन मिल्दैन, यसलाई लिटरली लिन मिल्दैन। याकुबले यहाँ हत्यालाई आलङ्कारिक रूपमा प्रयोग गरिरहेको छन्। याकुबले भन्न खोजेको के हो भने, धनीहरूले गरिबहरूलाई तिनीहरूले पाउनुपर्ने ज्याला अथवा अधिकार स्वरूप उनीहरूलाई नदिएर तिनीहरूको पेटमा लात हानेको छ। त्यस अर्थमा धनीहरूले गरिबहरूलाई मारेको छ, निर्दोषहरूलाई मारेको छ। सो ती गरिबहरूलाई याकुबले धनीहरूको विरोध गर्न नसक्ने धर्मात्मा भनेका छन्। धनी र गरिब दुवैलाई तपाईँ एउटा अदालतको कठघारामा उभिएको कल्पना गर्नुहोस्। धनी मानिसले गरिब मानिसको कामको ज्याला दिनुको सट्टा उसँग भएका थोरै जमिन पनि आफ्नो बनाउने उद्देश्यले वकिललाई किन्छ, झुटो साँचीहरू जुटाउँछ र मुद्दा जित्छ र सबै सम्पत्ति आफ्नो बनाउँछ। त्यो पिक्चर तपाईँ कल्पना गर्नुहोस्। सायद यस्ता घटनाहरू तपाईँले चलचित्रमा देख्नु भएको छ होला। जमिनदारहरूले के गरेका छन्, काजी साहबहरूले के गरेका छन्, ठ्याक्कै यही कुरा यहाँ भइरहेको हामी देख्छौँ। सो याकुबका पालाको धनीहरू, काजीहरूले, जमिनदारहरूले गरिबहरूलाई लुटिरहेका थिए। कि आजको समाज फरक छ? पक्कै पनि छैन. गरिबहरू धनीहरूको शिकार बनेको उदाहरण हाम्रो समाज वरिपरि नै प्रशस्त मात्रामा देख्न र सुन्न पाइन्छ. मोहन भाइको भाषा सापट्टि लिएर भन्नुपर्दा, देशका ठुला ठुला भ्रष्टाचारका काण्डहरू, करछलीहरू, हत्याहरू, वा अहिले सामाजिक सञ्जालहरूमा ट्रेन्डिङमा रहन सफल भुटानी शरणार्थी प्रकरण, यी सबै धनी भन्ने दाउमा गरिएको अपराधी घटनाहरू हुन्. संसारको सडेर जाने धन सम्पत्तिप्रति मानिसहरू यति कठोर र एकोरो भएर लागिपरेका छन् कि पैसाका लागि मानिसहरू आफ्नो इज्जत र जीवन नै दाउमा लगाई जस्तो सुकै ठुलो अपराध गर्न पनि पछि पर्दैन. सो धनीहरूले सम्पत्ति थुपारेका छन्, गरिबहरूलाई लुटेका छन् र पापमै मोज मजामा आफ्नो सम्पत्ति उडाएका छन्. त्यति मात्र होइन, तिनीहरूले निर्दोषहरूको हत्या गरेका छन्. यसले यही देखाउँदछ कि तिनीहरूको न्याय निश्चित छ. यसकारण धनी मानिसहरूलाई याकुब भन्छ, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रो र बिलाप गर. किन? किनकि दुष्ट धनी मानिसको धनले उसलाई आउँदै गरेको न्यायबाट बचाउनेवाला छैन. फेरि पनि मोहन भाइको भाषा सापट्टि लिई भन्नुपर्दाखेरि, धन सम्पत्तिलाई नै सबैभन्दा बढी महत्त्व दिइने संसारमा मानिसहरूले पैसाले सायदै धेरै कुरा किन्न सक्छ. यहाँसम्म कि तिनीहरूले पैसामा देशको न्यायलयलाई नै किन्न सक्छन् र आफूलाई आइपर्न सक्ने जस्तो सुकै कानुनी दण्डबाट पनि उम्कन सक्छन्. तर तिनीहरू परमेश्वरको न्यायबाट उम्कन सक्दैनन्. सुप्रियहरू, मानिसहरूको निम्ति धन एक ईश्वर हो, तर यो कमजोर ईश्वर हो, विक गड, एक बचाउन नसक्ने ईश्वर हो. सुप्रियहरू, केवल परमेश्वरले मात्र हामीलाई परमेश्वरको क्रोधबाट, उहाँको न्यायबाट बचाउन सक्नुहुन्छ. यदि तपाईँ यस बिहानी ख्रिस्टमा आउनु न भने, तपाईँ झुटो ईश्वर धनदौलतबाट साँचो ईश्वरतर्फ फर्किनुहोस्. सुप्रियहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने, हाम्रो साँचो धन ख्रिस्ट हुनुहुन्छ. उहाँले हाम्रो निम्ति स्वर्गीय धन सुरक्षित गरिसक्नु भएको छ. धन कमाएर हामीले इज्जत र पहिचान कमाइराख्नु आवश्यक छैन. यद्यपि धन हाम्रो आधारभूत आवश्यकता खाँचोहरू पूर्ति गर्नको निम्ति परमेश्वरले जुटाउनुहुन्छ, जसै हामी काम गर्छौँ, मेहनत गर्छौँ. तर हामीले पहिचान बनाइराख्नु आवश्यक छैन, आफ्नो नाक ठडाइराख्नु आवश्यक छैन, किनकि ख्रिस्टले हाम्रो पहिचान बनाइदिइसक्नु भएको छ. हाम्रो पहिचान ख्रिस्टमा लुकेको छ, हाम्रो सुरक्षा ख्रिस्टमा छ. हामीले धन सम्पत्तिमा आफ्नो सुरक्षा देख्न पर्दैन. परमेश्वरको महान कृपाले मृतकबाट यसु ख्रिस्टको पुनर्थनद्वारा हामी एउटा जीवित आशाको निम्ति नयाँ गरी जन्मेका छौँ. स्वर्गमा हामीहरूको निम्ति साँची रहेको उत्तराधिकार अविनाशी छ, विशुद्ध छ र नौऐलने किसिमका छन्. संसारको धन स्वर्गीय धनसँग कति पनि तुलना गर्न मिल्दैन. ख्रिस्टले आफ्नो पाप र जीवन, प्रायश्चितको मृत्यु र विजय पुनरुत्थानद्वारा हामी विश्वासीहरूको लागि खरिद गर्नुभएको अनन्त उत्तराधिकारले हामीलाई यस संसारको धन सम्पत्तिप्रतिको जुन मोह छ त्यसबाट स्वतन्त्र गर्नुपर्छ, त्यसबाट स्वतन्त्र बनाउनै पर्छ. तर यदि तपाईँ ख्रिस्टको जीवन, मृत्यु, पुनरुत्थान, परमेश्वरको इच्छा, आदर, महिमालाई गोली ठोकेर एनी हाउ धन कमाऊ सिद्धान्त बोकेर हिँडिरहनु भएको छ भने, यो तपाईँ अझै पनि पापको दासत्वमा हुनुभएको प्रमाण हुनसक्छ. त्यस कारण प्रियहरू, पश्चाताप गर्नुहोस्, ख्रिस्टमा फर्किनुहोस्. प्रिय, हाम्रो जीवनको प्रमुख लक्ष्य धन थुपार्नु होइन, परमेश्वरको महिमा गर्नु हो. उहाँमा नै सदा सर्वदा आनन्दित हुनु हो. अनुसार प्रार्थना गरौँ.